بسم الله الرحمن الرحيم. ألف لام ميم. ذلك الكتاب لا ريب فيه، هدى للمتقين الذين يؤمنون بالغيب والغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون. صدق الله العظيم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اور اپنا شریف پڑھنے سے پہلے ایک بار باب ابن دیو شریف کا نظرانہ پیش کیجیے. اے اللہ صلی اللہ علیہ وسلم شفیعنا حبیبنا نبینا مولانا محمد وعلی آلہ سیدنا شفیعنا حبیبنا مولانا محمد صلی اللہ علیہ وسلم. صلاۃ و سلام علیک یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم. کلام خدا ہے، کلام محمد، کلام خدا ہے، کلام محمد، خدا خود ہے گویا، بنام محمد، خدا خود ہے گویا، بنام محمد، کلام خدا ہے. قسم ہے خدا کی، خدا جانتا ہے، قسم ہے خدا کی، خدا جانتا ہے، خدا سے پوچھو مقام محمد، خدا سے پوچھو مقام محمد، کلام خدا ہے. خدائی کا عرفان سمجھنا ہے آسان، خدائی کا عرفان سمجھنا ہے آسان، سمجھنا ہے مشکل مقام محمد، سمجھنا ہے مشکل مقام محمد، کلام خدا ہے. نبوت عین، رسالت عین، نبوت عین، رسالت عین، تعین سے آگے، تعین سے آگے مقام محمد، تعین سے آگے مقام محمد، کلام خدا ہے. خدائی کا عرفان سمجھنا ہے آسان، خدائی کا عرفان سمجھنا ہے آسان، سمجھنا ہے مشکل مقام محمد، سمجھنا ہے مشکل مقام محمد،
کلام خدا ہے. ذرا ان کی نسبت سے رب کو پکارو, ذرا ان کی نسبت سے رب کو پکارو, سبھی کچھ ملے گا بنانے محمد, سبھی کچھ ملے گا بنانے محمد. کلام خدا ہے, کلام محمد, خدا خود ہے گویا, بنام محمد, کلام خدا ہے.
اسلام. Good evening everybody. It is my humble privilege. It is my humble privilege to speak a few words about Sayyid Liaquat Piran's new book, 10th book of poems called The Sacred Moments. I have had the good fortune and good association of knowing Liaquat Piran from childhood days, when he was my classmate in school from 4th standard and up to 7th standard. Then later he also became my classmate in college. I had also the good opportunity of writing an introduction for his 8th book of poems, which is called Fountains of Hopes. Now this is the 10th book. And I would like to mention that the very title of the book is indicative of the contents, In Sacred Moments. So the very every moment is of importance, and these thoughts have come in sacred moments, moments which are holy, which are special, which are evolved, and which are of a higher level. There isn't enough time given to me to speak much, so I would like to briefly read out from one or two poems. This poem called Humility and Submission speaks about the characteristics of a humble man. Who is a humble man? Who is a man who is obedient to the rules made by Almighty God? And how does a humble man behave? Liaquat Piran writes, "What are the characteristics of a humble man? A humble man is truthful, simple in manners, talks and dress. He is gentle to the core in his speech and gait. He is never harsh to the less fortunate ones. He is courteous to his parents, relatives, friends. He walks with softness with eyes on the ground. He never complains of his misfortunes and woes. He is always thankful for the bounties received. He is pleasing to all to whom he addresses. He is full of self-control with twinkle in his eyes. He is patient and exerts himself to maintain it. He recognizes the good done to him by one and all. He performs his duties cheerfully without complaints." These characteristics of a humble man can be understood only by a person who has contemplated and thought about it for some time, and who to some extent is already into the practice of these humble teachings. So I am happy to state that our poet Piran himself has been practicing many of these features, characteristics, and is able to come to such a conclusion about humble people. The next poem is also a poem which shows the man with a heart for humanity, a man with
concern for everybody. And the first line reads, his heart is an overloaded bus. So imagine a person whose heart is like an overloaded bus. It shows Piran's preoccupation with a concern for the welfare of all human beings. Then another poem's silver lining is about the ups and downs of people, and when the confidence of an honest man is lost, the world crumbles like a pack of cards. So it is important to maintain the confidence of an honest man. So if you go through the 10 books written by Liaquat Piran in English about the different aspects of life, you will understand that his basic concern is for the welfare of man. He is a man with a good heart and good thinking, which is an important aspect of his writings and his nature. Many of the poems show a great devotion to the master or the guru, or the Sufi guru, the master, the teacher, and also to the first teacher and the highest teacher, Almighty God Himself. The master's intricate designs is mentioned in this poem, Delights, that to drag everyone to expose their talents in terms of master's intricate designs. The intricate designs, the plan is with the master, with God Himself. We are only elsewhere, he says, that everybody has to move like ants, obeying the rules of God. And in nature, there is plenty, and the beings are happy with their, but man has become greedy. A frog is happy if it can catch a butterfly. A butterfly if it can suck the nectar. An ant if it can find a grain of sugar. But greedy man needs more and more to fill. So who is a good judge, not only in the judiciary, but he is a good judge of human nature. And he is all along concerned with the welfare of man, which is the true hallmark and quality required for a poet to be able to sense, to be able to intuit and delve deeper into the nature of things and phenomenon, to have a better perception and to be able to give us good thoughts, the reading of which makes us better people. One poem which is very most striking in this book, One Humanity, shows that the good people are always there in every group of people. Such are the men of peace and love, they are the good citizens of the world, respecting men of all religions, sharing the sorrows of those who are less fortunate. Such are the virtuous with heart of gold, who bring humanity into one fold. This one-foldedness, which I presume with the due respect to the elders and the babas and all the buzhurks who are sitting here, comes from his training, from his forefathers, his father, grandfather, great-grandfathers, and the background that they have of the Sufism, which is to believe that all are creations of God and we must work for the welfare of all human beings. There is some great mind behind all. This is one of the lines from it. Some great mind. The great mind is nothing other than Almighty God. Some great mind is behind all with meticulous designs and plans. So ours is not the designs and plans. Everything is designed and planned by the Creator Himself. And these such thoughts keep coming time and again in his poetry. Then, tyrants versus prophets. I read out, prophets, saints and their followers are totally surrendered to the master. So this humility and surrender to the guru, the master, keeps coming time and again in his poetry in all his 10 books. Humility and sublimity are their hallmarks, with golden heart full of mercy. So I'll just take few more minutes of your time. There is a poem called Saga of Life, which is fully against the dangers of the dowry system. Piran is a very sensitive person and a sensitive poet. In his career as a lawyer, teacher of law and judicial member, he has met different people from different kinds of life. I have kept in touch with him over the past 50 years. I was only 8 years when I met him in my middle school as a classmate. Over the 50 years I kept in touch with him. He observes people, situations, human reality, phenomenon, nature, everything, and gives a very sensitive interpretation which makes his poetry worth reading. By the way, I was a lecturer in English in different colleges, and I have some little experience about the reading and teaching of English literature and poetry. Some poems are also of divine nature, about divine romantic ideas are also there. And My Guru is about the humility and the simplicity and the humanity of the Guru. I will read this poem fully and end with that. My Guru, yes, I have my Guru, who is blessed, who is innocent, although unlettered. But the Lord has opened His knowledge and His world on my Guru. But the Lord has opened His knowledge and His world on my Guru. My Guru is a kindred spirit. He has no peer except God. To equal His excellence, His is matchless. My Guru does not show tricks and magic, does not call Himself as an avatar, but is a simple, humble person. My Guru lives in a thatched roof, open to all at all hours. My Guru lives in a thatched roof, open to all at all hours. Sweet in tongue, gentle and kind, compassionate to the core, with bright twinkling eyes. My Guru's message is love, to embrace the whole humanity. So this Guru's message to embrace the whole humanity is also the innate nature of our good friend. And if I may say so in front of elders and gurus and babas, he has got a golden heart and is a gem of a person. I am not saying with any intention of flattering him. I have seen many students and teachers in my life. I have traveled many places. But I find that his genuineness and sincerity and humility must be commended. Thank you very much for listening.
मैं कुछ कहने से पहले ही एक दो चार बातें कहना चाहूँ ये ही कि मैं चिकमंगलूर में कॉलेज में प्रोफेसर होकर था, यानी ये करीब 50 साल पहले की बात है। उस वक्त यहाँ चिकमंगलूर में जो छोटा शहर है, जो भी वहाँ मुसलमान ऑफिसर वगैरह आते हैं तो एक दूसरे मिल जाते हैं। तो वहाँ पर उस वक्त जनाब मकबूल किरा साहब करके, सैयद मकबूल किरा साहब करके साहब मिले, और वो जनाब ताज किरा साहब के ही पोते थे या क्या है मुझे मालूम नहीं, हमारे लियाकत किरा साहब के भी शायद वो हमजाद भाई है या क्या है मुझे मालूम नहीं। तो उनसे मुलाकात हुई और हम इस तरीके से बातचीत करने का बिल्कुल दोस्ताना तरीके से रहते थे, क्योंकि वो छोटी सी जगह है, वहाँ एक दूसरे से लेकर ही रहते हैं। उस वक्त मुझे मालूम हुआ कि अमीन मईन मुबारक जनाब ताजपुरा साहब आपके दादा हैं और बंगलूर में तशरीफ फरमाई। तो मुझे अभी इश्तियाक हुआ क्योंकि उन लोगों बुजुर्गों को देखने का, क्योंकि वो अपना सिर्फ वो उस जमाने में कैसे MCS अफसर यानी मैसूर सिविल सर्विस के वो थे, वो जैसा कि आज AS है उस तरह के थे। तो उस वक्त उनसे मिलने का बड़ा इश्तियाक था। तो जनाब मामूल प्यारा साहब के साथ ही मिलकर यहाँ बंगलोर को आया, और वो मुझे आज भी वह नज़ारा याद है। मैं जनाब लियाकत प्यारा साहब के दादा यानी हमारे मामूल प्यारा साहब के भी शायद दादा होते हैं, उनसे मिलने का मौका हुआ। आप चांदरा तक पैसे फरमाते उनके घर को गया तो राजीवन 1960 की बात है। तो उस वक्त जाने से वो कमरे में गया तो एक बुजुर्ग टेबल के सामने बैठकर किताबें पढ़ रखकर कुछ बैठे हुए थे। मैं ये कौन हूँ बोले से जब वो इंट्रोड्यूस कराने देखा तो बिल्कुल गोरे चिट्टे रंग के मामूली खच्चे इंसान, चेहरे पर दाढ़ी है, सफेद दाढ़ी है और सफेद लिबास पहने हुए हैं। हमें देखने के लिए उन्होंने क्या किया, आंखों का चश्मा उतार कर नीचे रखा और दूसरा चश्मा पहनकर हमारे से मुखातिब हुए। जब मुझे मालूम हुआ कि हम चिकमंगलूर से मिलने के लिए आए हैं तो मैंने खुश हुए, बिठाए, चाय पिलाए। वो वक्त है कि उनको एक मरतबा देख कर खुश हो गया, वहाँ से मिला चला गया। वहाँ के बाद इधर उधर निकल गया, वहाँ से मैसूर चिकमंगलूर बेंगलोर ऐसे घूम फिर लेकर रहा। अभी चार साल पोस्टर हमारे मुठली में ही मैं हमारे वालिद के शागिर्द जी हमारे दोस्त के लिए ना जनाब कमालुद्दीन साहब थे, खुदा उनको जन्नत मस्तूरत करे, उनसे मुलाकात होने के बाद बोले, उन्होंने कहा कि ज्योति नगर में जलसा होने वाला है तसव्वुफ उसका जलसा बना वाला है, आपको वो ख्वाहिश है तो चलिए। तो मैं भी उनके साथ छोड़ गया, तो जयपुर नगर में जाने के बाद वही उनके साथ मुलाकात होती रही, मेरा जलना होता रहा। उसके बाद ये अच्छा वो जलसे जो है पहले जयपुर नगर में, उसके बाद एक दो मरतबा चाना पर भी जलसे हुए, और उसके बाद यहाँ जो है दार सलाम में अक्सर जलसे शुरू हुए। तो उस वक्त से ही जना लियाकतपुरा साहब से बड़ी दोस्ती हो गई। वो पूरे तरीके से जो भी बहुत अच्छे आदमी हैं, दोस्त एक साल पहले जो है मालूम हुआ कि हमारे सैयद अहमद बुखार साहब ने बताया कि आपने उर्दू में भी कलाम लिखा है, अगरचे आपके दर्जदारा में अंग्रेजी के भी उनकी किताबें देखा हूँ पढ़ा हूँ, लेकिन उर्दू में सुनकर मैं चौंक गया। अच्छी बात है भी देखेंगे वो उसे उन्होंने साहब क्या करें, मुझे उनका कलाम जो है वो मुझे ला कर दिए। आपका लियाकतपुरा साहब का कलाम उनके जरिए सैयद अहमद साहब के जरूर देखा, मैं देख कर सोचा वो कहे वो कहने लगे कि कलाम को दस पंद्रह दस साल से ऐसा ही रखा हुआ है, दस साल से ऐसा बेहतरीन कलाम ऐसा ही रखा हुआ है, तो देखकर मैं बहुत ताज्जुब हुआ। उसके बाद कहने लगा कि इसे जरूर किसी न किसी तरीके से जल्दी से जल्द शायर कर लीजिए, और दूसरा कलाम है तो भी इक्के बाद दीगर शायर करते हैं, क्योंकि अंग्रेजी में तो आपके एक साल एक के बाद दीगर कलाम आते रहते हैं। अब आज भी एक किताब जो है जो सेक्रेड मोमेंट, सेक्रेड मोमेंट जो है वो भी आज शायर होकर है। ऐसा तो आप आले कलम ही ये जो है जो ये जज्बा ऐसा होता है कि दिल में बात पैदा हो गई तो कुछ ना कुछ लिखने का कलम उठाकर इंसान लिखने लगता है। तो उस वक्त गाँव में जब उनकी किताब देखा तो मालूम हुआ कि ऐसा मजमुआ मैंने अब तक अगरचे बहुत से मजमुए देखा हूँ, लेकिन ऐसा मजमुआ मैंने नहीं देखा। क्योंकि आप जो है सबसे पहली बात यह है कि खानवाद खानरिया से ताल्लुक रखते हैं और मुर्शिद हैं, अपवाद आपके बाद दादा परदादा जद्दो अमजद तक वो तमाम के तमाम पूरे तरीक़त हैं, और इसके बाद ऐसी जगह है तो जरूर कलाम में वो चीज़ें जरूर पाई जानी चाहिए। तो मैंने देखा कि जो भी कलाम हम मात मनसब जो भी देखो और तो और गजलियात में भी इरफान मारिफत का रंग झलकता है। ये देखकर मुझे ताज्जुब हुआ कि आपने ये किताब अब तक क्यों नहीं छपवाई। और कलाम में दूसरी एक चीज मैंने पाई कि आप इंसानी हमदर्द और इंसान के में जो जो एहसास थी उनके ख्याल थी उनको आपने बेहतरीन अंदाज में एक मामूली नजर में बयान कर दिया है। शेक्सपियर का एक ड्रामा हैमलेट मैंने पढ़ा था, उसमें शेक्सपियर कहता है कि दुनिया जो है एक स्टेज है, यहाँ अदाकार आते हैं अपना काम करके पर्दे के पीछे चले जाते हैं। तो वही वैसा ही आपने कठपुतली नामी एक नजम लिखी है, उसमें भी वाकई ये इंसानी जज्बा इंसान क्या है और बुरा हो जाने के बाद उसे किस तरीके से कोने में फेंक दिया जाता है, जैसे कि कठपुतली जब तक नाचती है नचाती है नाचती है लोगों का दिल बहलाती है सब करती है, लेकिन जब वो बोसीदा पुरानी हो जाती है तो क्या करते हैं जैसा फेंक देते हैं। वैसा ही इंसानी जिंदगी भी वो का उन्होंने अक्ष नक्शा खींच दिया है उस नजम में वो हुआ। और दूसरी बात में नसरी नजम उन्होंने लिखी है, उन्हें कुल्हाड़ा चलाने वाला और जंगल वो ऐसी चीजें कि इंसान किस तरीके से फितरत को तोड़ मोड़ कर बर्बाद कर रहा है, ये देखकर इनको इनके ख्याल देखकर मुझे बहुत ज्यादा असर हुआ। क्योंकि आप ये फितरत का ही एक तरफ तो मारिफत और इरफान है वो तो है ही, वो तो विरासत में है, और दूसरी तरफ आपने जो कलम उठाया है तो जो जो चीजें आपने देखी हैं उनको कलम के जरिए से आपने इशारा कर दिया है। इसके बाद सिर्फ मैं ये बात कहना चाहता हूँ कि आप अपने कलम से किस तरीके से जाहिर हुए वो साधु शिवाजी ने गुलिस्तान में खिता कहा है, वो खिता है, तामर सुखन न गुप्ता भाषण अवबे विमर्श प्रभुप्त भाषण हर दिशा बिना मदर के खालिश शायद के पलंग खुफ्ता भाषण। साधु शिवाजी का ये खिता है, उसका मतलब यह है कि जब तक इंसान अपनी जबान से कुछ नहीं कहता, वो कैसा इंसान है उसका विलम्ब जाहिर नहीं होता। और वैसा ही आप कैसे ही चाहे इनकी वैसे आपको जाहिर हो रहा है कि आप लीजिए आप कौन हैं क्या हैं, ये तमाम चीजें इस ये कलाम से जाहिर हो रही है। मैं खुदा से दुआ करता हूँ कि आप यही नहीं, इसके बाद भी अगर आप लिखते हैं तो जरूर लिखकर शायर कराइए ताकि हम अपने आंकड़ों को लगाकर विजय करें। मैं यही चाहता हूँ कि आइंदा आप भी अपने कलाम से हम लोगों को नवाजें। और मैं इससे ज्यादा तो मैं कुछ नहीं कर सकता, सिर्फ आपसे दुआ करता हूँ कि आप ये चीज आपको कहते हैं। बहुत शुक्रिया आपका।
मोहतरम सरखाजी साहब और हजरत जो सदर नशीर हैं और हाजिरी भी कराम और ख्वातीन हजरत, कुछ दो या तीन साल पेशतर मेरे नवासे सैयद मुसीबुद्दीन हजरत सैयद लियाकत पीरन साहब के दौलत कद पर हाजिरी दिए, तो उस वक्त आपने दो किताबें अंग्रेजी की मेरे लिए रवाना की। मैं बोला हजरत तो अंग्रेजी में ही अपने खुलाबा लिया दिखा रहे हैं, उर्दू से उनको दूरी किस लिए है। खैर बाज लोगों का जौक फारसी जबान में चूंकि वो अंग्रेजी जबान में चूंकि ज्यादा उनके लिए आसान मालूम होती है, तो उसमें लिखना शायरी करना ये तमाम कर लेते हैं। फिर इतफाक से इसी हाल में एक मरतबा मेरे दोस्तों के साथ में इधर आया तो हजरत से मुलाकात हुई, तो पहली मरतबा आपको देखा तो कुछ अजीब सा महसूस हुआ कि ये कैसी हस्तियां हैं, जज हैं और इस लिबास में, माफ करना, तो ये चीजें जरा अलहदा मालूम होते हुए। तो उससे पता चला ज्यादा तस्वुफ इनके अंदर रद्द और आशा में शरायत कर गया है, तो इस लिहाज से मैं आपको जानने लगा। और जब ये किताब मेरे हाथों लगी मैं देखा तो अजीब आलम है, वो तैयार नशीन हवाबाज जो फजाओं में फलाबाजियां दिखा रहा था, अब रूहानी और मलकूत के मलकूत की फजाओं में अपनी फलाबाजियां शुरू किया है। मैं बोला ठीक है, जो कुछ हमसे हो सके करेंगे, उतना ही मैं किया वो कुछ नहीं। तो एक चीज है इसके अंदर ये तस्वीर तस्वीर है और ये वहदतुल्शरूत के दीवाने, तो मैं उनके एक शेर से ये वहदतुल वजूद के मुताबिक लोगों के इख्तराफात है, वो जो इख्तराफ है हजरत अल्लामा इकबाल ने भी इसके मुताबिक इख्तराफ किया मैं जिसे गौर से देखकर छानबीन करने के बाद इतना पता चला कि वो गैर इस्लामी वहदतुल वजूद के मुनकर है। इस्लामी वहदतुल वजूद खुद उनके कलाम में पाया जाता है। मैं एक रुबाई आपके सुनाऊं, चरा जी चरा दर पेचे ताबी, चरा जी चरा दर पेचे ताबी के यू पैदास तू जेरे निखाबी, के यू पैदास तू जेरे निखाबी, तलाश ऊ को भी जिस खुद न दीदी, तलाश ऊ को भी जिस खुद न दीदी, तलाश खुद को भी जिस जिस ऊ नया भी, यानी अपने तलाश करने लगे तो मिलती है अल्लाह ताला की जात के उनके सिफात से खुर्बत नसीब होती है, और अगर अल्लाह को ढूंढने लगेंगे तो अपने आप को पाते हैं। तो जो मन आरफा नफ्स हूँ फकत आरफा नफ्स हूँ की तफसीर है। तो ये हजरत पीरा साहब जो है अपने बातिन की शायरी में मजबूर है हमेशा, और वो इस तरीके से उनका शेर है, सारे आलम पे है अहाता तेरा, किसने देखा है रूबरू क्या है। और एक जगह बोलते ही हुसन के साथ पर आलम है मेरा और ही पीरा, हुसन के साथ पर आलम है मेरा और ही पीरा, मैं अपने आप में कौले मकान की सैर करता हूं। तो एक ख्याल आपके हैं, तो उनके एक मन है कठपुतली, वो कठपुतली के ऊपर मेरी नजर गई, वो बड़ी प्यारी चीज है। तो उसके अंदर वल्लाहु खलकतुम वमा तअमलून की नक्शा कशी किए हैं, वो उसमें ये बताते हैं कि पढ़ाने वाला भी वही और काम करने की खुदन देने वाला भी वही और कराने वाला भी वही, ये तमाम। और ये किताब मेरे ख्याल से आले जौक को बहुत पसंद आएगी, और अल्लाह करे कि इस किताब के शायख इनको आपका सर जौक बहुत सराए। शुक्रिया,
बहुत शुक्रिया।
अल्हम्दुलिल्लाह नहमदुहू वनस्तईनुहू वनस्तगफिरुहू वनुमिनु बिही वनतवक्कलु अलैह, أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، قال الله تبارك وتعالى في الكلام المجيد الفرقان الحميد، فاعلموا أنه لا إله إلا الله، صدق الله العظيم، صدق رسوله الكريم، والله على ذلك من الشاهدين والشاكرين، والحمد لله رب العالمين. أما بعد، قال النبي صلى الله عليه وسلم: من قال لا إله إلا الله محمد رسول الله خالصا دخل الجنة بلا حساب بلا عذاب. ایک بار درود شریف پڑھنا پیش کیجیے گا، اللهم صل علی سيدنا حبيبنا نبينا اشرف مولانا محمد وعلى ال سيدنا حبيبنا نبينا اشرف مولانا محمد بارك وسلم صلاة وسلام عليك يا رسول الله صلى الله عليه وسلم. اما بعد، صدر محترم ذرا ہے نا حاجی صاحب قبلہ، دیگر سادات کرام، مشائخ عزام، علماء کرام، سامعین عزام، عزیز دوستو، پیارے بچوں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ اللہ تبارک تعالیٰ کا بڑا فضل کہ اس نے ہمیں عالم عدم سے عالم وجود میں لایا، بڑا فضل ہے اس کا، عالم عدم سے عالم وجود میں لایا، اور وہ بھی ایسی مخلوق بنا کے بھیجا جو اشرف المخلوق درجہ بھی، لیکن آئی نئی شہزاد صاحب خلیفۃ اللہ کے منصب سے بھی نواز کر بھیجا، جبکہ آدم اور آدمیت سے پہلے، بشر و بشریت سے پہلے، اب تو عبدیت سے پہلے، انسان انسانیت سے پہلے ایک ایسی مخلوق بھی تھی جو ناری تھی، جو 600 کروڑ سال عبادت کر چکی تھی، مولم الملائکہ بھی تھی، ناری ہوتے ہوئے موری کے استاد تھی، کتنا خرم حاصل کرنے کے باوجود بھی وہ خلیفۃ اللہ کے لائق نہیں بن سکا. کیوں نہیں بنا خلیفۃ اللہ؟ 600 سال عبادت کیا، جنت کو جھولے جھولا، مولم مخلوق کا استاد، مگر خلیفۃ اللہ نہیں بن سکا.
کہ خلیفۃ اللہ کا منصب کسے ملا؟ آدم کو تو ملا، آدم ہے نا خلیفۃ اللہ. کس بنیاد پر خلیفہ اللہ بنایا آدم علیہ السلام کو؟ کس بنیاد پر؟ جبکہ آدم سے پہلے اور مخلوق فرشتے بھی تھے، میری مخلوق بھی تھی، ماری مخلوق بھی تھی، خاکی کا وجود ہی نہیں تھا. نہ موری خلیفے کے قابل، نہ موری نہ ماری قابل خلیفے کے قابل تھی. اور خلیفۃ اللہ کے منصب سے خلیفہ کے واقع اگر کوئی مخلوق ہوئی ہے تو وہ خاکی ہے. تین عناصر اسٹیبل ہے، ناری موری خاکی، ناری شیطان، موری فرشتے، خاکی آدم انسان. تین متضاد عناصر ہے. مگر اللہ بھی کمال والا، امتحان لیا تو عبادت کے سلے میں امتحان نہیں لیا. ناری موری مخلوق کا امتحان اگر لیا عبادت پر نہیں لیا، 665 عبادت پر ضرور کیا تھا، عبادت کے تعلق سے امتحان نہیں لیا. اللہ نے امتحان اگر لیا موری مخلوق کا، ناری کا اگر امتحان لیا تو عبادت کے تعلق سے نہیں لیا بلکہ تعظیم کے تعلق سے لیا. کسے؟ تعظیم. عبادت تم کیے تمہارا ترسے معاملہ، نماز تم پڑھے تمہارے فائدے کے لیے، عبادت کی تمہارے فائدے کے لیے، تو سوال عبادت کا نہیں ہے مگر اللہ امتحان لے رہا تعظیم کا کہ میرے محبت کو تعظیم ہوتی کیا نہیں ہوتی. تعظیم آداب، آدم خاطی کو دلا اللہ نے روح دیا اور اس کے بعد امتحان لے رہا ہے. کیا عجیب امتحان! لیکن دنیا میں کیسے کیسے امتحانات گزرے ہیں مگر عالم اروا کا بڑا عجیب امتحان. پڑھانے والا اور ہے، پڑھنے والے اور ہے، پڑھانے والا ناری مولوی ملائکہ، اس کی جبلت الگ، فطرت الگ، تقاضے الگ، نیچر الگ. پڑھانے والا اور ہے اور پڑھنے والے اور ہیں، پڑھنے والوں کے تقاضے اور ہیں. پڑھنے والے موری، پڑھنے والے موری ہیں، پڑھانے والا ناری ہے. دونوں الگ الگ جنس ہے، الگ الگ جبلتیں ہیں. مگر دوستو اللہ نے امتحان لے رہا ہے کہ ناری اور موری دونوں مخلوق کو ملا کے دونوں کے لیے ایک ہی طرح کا امتحان. چاہے تو پڑھایا ہوا ہوگا، تو پڑھا ہوا ہوگا، مگر پڑھنے والے پڑھانے والے آج تراجی میں امتحان لیا جا رہا ہے کہ کیا تم دونوں کے لیے ایک ہی قانون ہے، ایک ہی حکم ہے، وہ کیا ہے؟ کہ تم آدم کو سجدہ کرو. پڑھنے والے کے لیے بھی، پڑھانے والے کے لیے بھی. پڑھایا تھا شیطان، پڑھے تھے فرشتے، دونوں کے لیے امتحان ایک ہی ہو کہ آج تم آدم کو سجدہ کرو. مگر ہوا کیا دوست؟ بڑا عجیب معاملہ ہو گیا عالم الرحمٰن میں. کیا؟ جو پڑھایا تھا فیل ہوا، جو پڑھے تھے پاس ہوئے. پڑھایا سوچتا فیل ہو گیا اور ہمیشہ کے لیے ٹر ڈن جنت سے پاس کے بعد دو وقت کے لیے لعنتی ہوا. اور اتنا پڑھانے والا، 600 پہ عبادت کرنے والا پھر فیل کیوں ہو گیا؟ امتحان میں ناکام ہو گیا. اور پڑھنے والی مخلوق جو پڑھی تھی ہے، میری مخلوق جبریل علی ہے نا، جبریل میں بھی پڑھے پڑھے کہ نہیں پڑھے استادوں نے سوچتا ہے ان کا تمام، تو جبریل بھی پڑھے، میکائیل پڑھے، اسرافیل پڑھے، سارے فرشتے پڑھے، میری مخلوق پڑھے. اور پڑھنے کے بعد انہوں نے کیا کیا؟ سجدہ تو کر دیے، تعظیم سجدہ تو کر دیے، تعلیم ہو گئے. ارے دوستو پڑھانے والا فیل ہوا، پڑھنے والے پاس ہوئے. پڑھانے والا فیل کیوں ہوا؟ پڑھنے والے پاس کیوں گئے؟ معاملہ عالم اربا کا ہے. تعلق ہے کس کے تعلق سے؟ حضرت آدم علیہ السلام کے تعلق سے سوال ہو رہا. تو لہٰذا دوستو آدم کی حقیقت پہ بھی جاننا ضروری ہے. وہ کیا ہے، کدھر ہے، کس چیز سے بنا، کیا عناصر سے بنا، اللہ اس میں کیا کیا خوبی رکھا ہے، یا صرف نقل کیسے بنا ہے، اس کا آج ہمیں جاننا ضروری ہے. اسی وجہ سے دوست بزرگ قرآن کیا کہتا ہے کہ کلمہ پڑھنا اور فعلمو جانو سیکھو، معلوم کرو اس کے بارے فعلم عنہ. لا الہ الا اللہ، لا الہ الا اللہ کے بارے میں پڑھنا نہیں ہے، پڑھنا تو اور بات ہے، یہاں قرآن بول رہا ہے کہ جانو سیکھو. لا الہ الا اللہ چاہو یہ سیکھنا ہے. کلمہ پڑھنے سے انسان مسلمان بنا، کلمے سے مومن بنا، کلمے سے روح بنے، کلمے سے خواجہ، کلمے سے خطب، کلمے سے تر قلندر، جو بھی بنے کلمہ پڑھ کے بنے. کلمے کے بغیر نہ کوئی ولی ہے، نہ خطب، نہ مومن، نہ مسلمان. کلمہ کی تو بنیاد ہے مومن بننے کے لیے، عارف بننے کے لیے، ولی بننے کے لیے، ویسے خواجہ بننے کے لیے کلمے کی لانا ضروری ہے. مگر دوستو پڑھنے سے نہیں بنا. قرآن بولا جانو پالو، جانو سیکھو، تو کلمہ پڑھنا اور ہے، کلمہ جاننا اور ہے. اقرار باللسان، ارے زبان سے تارا غیر لفظ کرابی تو پڑھ جاتا ہے. تصدیق بالقلب چاہیے، دل سے تصدیق کرنا ہوگا. دل سے تصدیق جب تک نہیں ہوگی مومن نہیں بننے گا. تبھی لا نہیں، لا رفی کس کی کرے گا؟ لا لے کون لے؟ الا الا نہیں کیا؟ الا کیا ہے؟ الا اللہ بے شک اللہ ہے نا. لا الہ الا لفی اللہ کا اثبات، الہ کا انکار، اللہ کا اقرار، الہ کے نظر کو اللہ کا بازو تو وہ نفی بھی کرنا ہے اثبات بھی کرنا. نفی کس کی کرے گا؟ جب تک کلمے کو نہیں جانے گا. کلمے طیبہ کہاں ہے؟ لا الہ الا اللہ نفس دل روح انسان کے وجود میں. لا نفس ہے، الہ دل ہے، اللہ روح ہے. تو لہذا دوستو بزرگو یہ توجہ کے سکہ کے تحت پہ قبل کل مراتب داخلیہ جو چیز بھی ہے وہ غیر مخلوق ہے، وہ قدیم ہے، وہ بالذات ہے، وہ احدیت ہے، وہ وحدت ہے، وہ واحدیت ہے. بعد کل مراتب خارجیہ ہے، یہ مخلوق ہے، یہ حادث ہے. وہ کیا ہے؟ ارواح، امثال، اجسام. تو نیچے والا اور ہے، عروج والا اور ہے. عروج سے پہلے نفس، پہلے سری نفس، لا نفس، الا دل. تو دل کیا ہے؟ دل کو وہ جاننا کیا گوشت کا ٹکڑا دل ہے. تصدیق کا تصدیق بالقلب. یہ دل کیا ہے؟ دل کسے بولیں گے؟ دل کا اقرار کرنا نا، اقرار زبان سے ہوگا، تصدیق بھی تو دل سے ہونا نا. جب تک دل سے تصدیق نہیں ہوگی نا مسلمانوں میں بنے گا. خالی زبان سے کہہ دیا، خود دل کہہ بھی دیا اللہ الہ تو کیا حاصل؟ جب تک دل والے گا مسلمان ہے تو کوئی دل نہیں. اللہ نرمالتا کا اللہ اللہ کے وارث باقی نے تجھ میں گفتار دل برانا کردار پائرانا. تو کھو گیا ہے تجھ میں جذبے قلم برانا، جذبے قلم برانا اس لیے ہے. خالی لا الہ کوئی بھی نہیں ہے، کہاں نہیں ہے، میرے دل میں کوئی بھی الہ نہیں ہے، حاجت روا نہیں ہے، مشکل کشا نہیں ہے، فریاد درس نہیں ہے، کوئی بھی نہیں، اللہ تیرے سوا کوئی بھی نہیں ہے. اس زبان سے تو بول دیا. دل میں جھانکتے دیکھ لے، تیرے دل میں جتنی محبت دنیا سے ہو، دولت سے ہو، بیوی سے ہو، بچوں سے ہو، اتنی محبت اللہ سے ہو جائے. تو خالی کیا کی رسمی طور پہ اللہ ہے؟ اللہ کون؟ اللہ معلوم نہیں. کہاں ہے اللہ؟ معلوم نہیں. کب سے اللہ؟ معلوم نہیں. اللہ شمال لے، اللہ ضرور بول رہا. زبان ذاکر ہے، مذکور سے غافل ہے. زبان پہ اللہ بخود انجا حیدرآبادی، انجا حیدرآبادی کیا خود کہا؟ خدا ہے، یقینی ہے، یہی سب کی صدا ہے. انجا حیدرآبادی شمشاہ روایات کیا کہتے ہیں؟ خدا ہے، یقینی ہے، یہی سب کی صدا ہے. مگر کون ہے، کیا ہے، کوئی بتا اس کی حقیقت کیا ہے؟ ہاتھ آیا تو بت ہے، ہاتھ نہیں آیا تو خدا ہے. اب اسے جاننا بننا، ہاتھ آیا تو بت، ہاتھ لیا تو خدا. بدلی چھائیے برسات نہیں، امجد کہتے ہیں بدلی چھائیے برسات نہیں، تارے نکلے دے مگر رات نہیں. تمہیں مجھ سے قریب تر، میں نے تجھ سے نزدیک، کیا بات ہم دونوں میں کیوں بات نہیں؟ دونوں ایک جگہ نہیں ہم آتے ہیں، دونوں ایک جگہ مگر ملاقات نہیں. باہر گفتگو میں کوئی بات نہیں. امجد بول دیے اس کا سبب بھی تجھے سمجھا ہے کہ امجد کیا؟ میں تیرے ساتھ ہوں مگر تو میرے ساتھ ہے. اللہ فرماتا ہوں میں تیرے ساتھ ہوں مگر تو میرے ساتھ نہیں. امجد فرما رہا تو پھر دوستوں اس کو جاننا ضروری ہے. قریب بھی ہے نہ انہیں، قربت الہی بھی ہے، میت الہی بھی ہے، احتیاطیت بھی ہے. تو قربت کیسے ہے، میت کیسے ہے؟ انہیں ہمارے ساتھ کہا ہے یہ دو شبدی چمڑا، یہ کہاں ہے؟ انہیں کیسے بولے کس چیز میں ہے؟ کہاں ہے؟ ہے ضرور ہے، کیسے ہے یہ بھی جاننا. فی انفسکم افلا تبصرون، قرآن کہتا ہے تمہارے نفسوں میں چھپا کیوں نہیں دیکھتے؟ دکھتا ہوگا جبھی تو بولا کیوں نہیں دیکھتے؟ دکھتا ہوگا نہیں. فی انفسکم افلا تبصرون، تمہارے نفسوں میں چھپا ہو کیوں نہیں دیکھتے؟ اسے دیکھ لینا. کیسے دیکھنا؟ کیا یہ بھاگیہ نظر سے دیکھ سکتے ہیں؟ یاترا سے دیکھ سکتے ہیں؟ کیسے دیکھیں گے اسے؟ فصل میں وجہ اللہ، جدھر دیکھو اس کے جلوے سے. جیسا ابھی ہمارے کہنا جج صاحب نے کتاب میں لکھا رہا مسئلہ ہے، اتنے ہمارے اللہ مسئلہ صاحب نے بھی عرض کر دیا، مسئلہ بہادر کے موجود زیادہ تو شہور، یہ دو نظروں کو بھی جاننا ضروری ہے نا. کلمے طیبہ کی کلمے کی کلمے تو پرویش ملے گا اللہ تیرے سے رب کو ملنا. تو دو نظریے وحدت موجود، وحدت شہور. وحدت موجود کیا بولے گا؟ اللہ کے سوا کچھ نہیں. پہلے اللہ بلانا، اللہ کے سوا کچھ نہیں، وہ وجود ہی نظریہ. اگر کوئی بولا سب کچھ اللہ شرک ہو گیا، سب کچھ اللہ شرک ہو گیا، ہزار شجر یہ تمام ساری چیزیں دیکھے گا. وحدت الوجود کیا کہتا ہے؟ اللہ کے سوا کچھ نہیں. اللہ ہی کا اثبات ہے, ایگزسٹنشل پرنسپ آلویز اللہ کا ہے, اللہ ہی کا وجود بذات وجود ہے, قدیم ہے, قائم ہے, اللہ کی سوا جو چیز بھی ہے وہ حدیث ہے, ہے نا. تو سب کچھ اللہ نہیں بولا, لیکن اللہ چاہ کیسے دے گیا, سب کچھ اللہ ہے نہیں بولنا, یہ کیا بولنا, اللہ کے سوا کچھ نہیں, اللہ کے وجود کو پہلے حاضر کرنا, اللہ کے سوا کچھ نہیں, اللہ اللہ کے سوا کچھ نہیں ہے. تو ہر چیز میں اللہ ہے کیا؟ ہاں ہر چیز میں اللہ ہے, اللہ نے سب کچھ چیز میں نہیں, اللہ ہر چیز میں ہے, وہ سب کو اللہ نے بولنا, سب کو اللہ نے بولنا, اللہ کے سوا کچھ نہیں, یہ بولنا. مگر اس کے لیے ذرا جاننا مراقبہ کرنا پڑے گا, پہلے یہ جاننا مراقبہ کرنا پڑے گا, ایک ایک اسٹیپ بائی اسٹیپ جانا پڑے گا, ہے نا. عالم شہادت, یہ عالم شہادت جس کو کہتے ہیں, عالم اجسام بھی بولتے, عالم خلق بھی بولتے, عالم معصوم بھی بولتے, اس انسان کی وجہ سے جو ظاہر میں نظر آ رہا نا, وہ شہادت بھی بولتے, خلق بھی بولتے, تو عالم اجسام بھی بولتے. یہ عالم شہادت میں بیٹھ کر اس کے اندر تین اسٹیپ, پہلا اسٹیپ تو مسئلہ ہے نا, مراقبہ کر کے دیکھنا, پہلے اپنے آپ کو خالی کرنا, خالی وہ خیال میں نے کیا دینے میرے میں جو بھی تیرے سے میں, میرے سے کچھ بھی نہیں, پہلے جانا تیرے سے, تیرے زندہ پن سے میرا زندہ پن, تیرے دیکھتے پن سے میرا دیکھتے.